नमस्कार, म रविन्द्र सुवेदी। थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज देशभरका विभिन्न रेडियो स्टेशन तथा थाहा खबर .com संसारभर सुन्न सकिन्छ। आज गणतन्त्र दिवस, मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको 12 वर्ष पूरा भएको छ। 2062-63 को 19 दिने जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले 2065 जेठ 15 गते मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। यो घोषणासँगै मुलुकमा 238 वर्ष लामो शाहवंशीय राज परम्परा अन्त्य भएको थियो। यही दिनको स्मरणमा हरेक वर्ष जेठ 15 गते गणतन्त्र दिवस मनाउने गरिन्छ। गणतन्त्र स्थापना भएको 12 वर्षमा कस्ता उपलब्धिहरू हासिल भए भन्ने विषयमा रहेर आजको द न्यूज प्लस कार्यक्रममा कुराकानी गर्दैछौँ। कुराकानीका लागि सिनियर पत्रकार धर्मेन्द्र झा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नमस्कार, कार्यक्रममा स्वागत छ यहाँलाई। गणतन्त्र स्थापनाका लागि पत्रकारले पनि, नागरिक समाजले पनि, अधिकार कर्मीहरूले पनि विशेष भूमिका खेलेका थिए। त्यो भूमिकाको स्मरण गरौँ न।
रविन्द्रजी, सबैभन्दा पहिला त म यो आज गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण देशवासीलाई, यो कार्यक्रम सुनिरहनुभएका सबैलाई शुभकामना दिन चाहन्छु। र त्यसपछि अलिकति आजको दिनले चाहिँ हामी सबैलाई एउटा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्दछु। 2063 जेठ 15 गते भनिरहँदाखेरि मलाई स्मरण छ, तपाईँले पत्रकार जोड्नुभयो। म चाहिँ त्यस बेला नेपाल पत्रकार महासङ्घको अध्यक्षका रूपमा म भूमिका निर्वाह गरिरहेको थिएँ। र त्यो दिन हामीले ठुलो उत्सव हामीले आयोजना गरेका थियौँ। आज 12-13 वर्षपछि पछाडि फर्केर हेर्दाखेरि चाहिँ साँच्चै हाम्रो जुन उद्देश्यले गणतन्त्र हामीले स्थापना गरेका थियौँ, सम्पूर्ण तपाईँले भन्नुभयो जस्तै पेसाकर्मीहरू, सम्पूर्ण हामी पत्रकारहरू पनि हामी घुमिएका थियौँ। त्यो हामी सोचे जत्तिकै गणतन्त्रका परिणामहरू हामीले प्राप्त गर्न सक्यौँ कि सकेनौँ भन्ने एउटा चाहिँ हामीले मूल्याङ्कन गर्नुपर्ने स्थिति छ। यद्यपि 12 वर्ष भनेको धेरै ठुलो समय अवधि होइन, खास गरी एउटा शासन व्यवस्था संस्थागत गर्ने सन्दर्भमा, एउटा राज्य प्रणाली संस्थागत गर्ने सन्दर्भमा चाहिँ 12 वर्षको अवधिलाई धेरै लामो समय मान्न नसकिएला। तर त्यसले चाहिँ छनक चाहिँ दिनुपर्छ भन्ने जस्तो मलाई लाग्दछ। निश्चित रूपमा मलाई आज सोध्नुहुन्छ भन्दाखेरि गणतन्त्रले जुन खालका समस्याहरू सम्बोधन गर्ने, जुन खालको अवस्थाको निर्माण गर्ने भन्ने हामीले सोचेका थियौँ, सायद त्यसमा अझै हामीले धेरै काम गर्न बाँकी नै छ जस्तो लाग्छ मलाई। सार रूपमा देख्ने हो भने राजा थालिए, राजा के छ भन्दाखेरि थालिए, तर राजा थालिसकेपछिको अवस्था के रह्यो त? गणतन्त्रात्मक संघीय लोकतान्त्रिक गणतन्त्र हामीले भनेका छौँ होइन, हाम्रो संविधान हामीले कति सफलतापूर्वक सञ्चालन गर्न सक्यौँ त भन्ने जस्ता खालका केही प्रश्नहरू उठ्छन्। यसको अर्थ के छ भने गणतन्त्रले केही गर्दै गरेन भन्ने कुरा होइन, निश्चित रूपमा पनि एउटा के छ भन्दाखेरि एउटा यो सामन्ती शैलीमा सञ्चालन भइरहेको राजतन्त्र जुन थियो, राजतन्त्रको अन्त्य भएको छ। जनताले शक्ति प्राप्त गरेका छन्, शक्ति अब हिजोको सार्वभौम सत्ता, राजामा रहेको सार्वभौम सत्ता आज जनतामा आएको छ। त्यही सैद्धान्तिक कुराहरू त छन्, तर व्यवहारमा के छ भन्दाखेरि फेरि पनि कुरा के भइरहेको छ भन्दाखेरि रुकुममा जातीय छुवाछुतका नाममा सजना युवकको के छ भने हत्या गरिन्छ। यो कोरोना कालमा भारतबाट आएका भनिएका व्यक्ति धनसाको जति नाकामा एकजनाको भोकले गर्दा मृत्यु हुन्छ होइन। त्यस्तै रूपन्देहीमा एउटा 13 वर्षीय बालिका बलात्कृत हुन्छन् र उनलाई त्यही बलात्कार गर्ने युवकसँग जबरजस्ती पठाइन्छ होइन, र उनको भोलिपल्ट बिहान उनको लासको रूपमा झुन्डेको अवस्था फेला पर्छ। यी केही केही मैले उदाहरण दिएँ, यी केही सन्दर्भहरू मैले चर्चा गरेँ। भर्खरकै हो सबै यो एउटा 1 साताभित्रका कुराहरू मैले कुराकानी गरिरहेको छु। अनि गणतन्त्रले हामीले दियो के त भन्ने एउटा प्रश्न चाहिँ निश्चित रूपमा
व्यवस्था परिवर्तन भयो, यो एउटा औपचारिकतामा मात्रै भयो, यसको अभ्यास पनि भएको छ, फेरि सङ्घीयताको अभ्यास पनि, यो सङ्घीय गणतन्त्रमा गएको दिन हो, सङ्घीयताको पनि अभ्यास भएको छ, तर अभ्यास पनि औपचारिकतामा मात्रै भएको छ, धेरै कुरा औपचारिकतामा मात्रै सीमित भए होइन।
मैले त्यही अब केही उपलब्धि नै प्राप्त भएन भन्ने कुरा होइन, तर सबै सम्पूर्ण उपलब्धिहरूको 12 वर्षभित्र नै मूल्याङ्कन गर्न सकिने अवस्था पनि नहोला।
तर केही न केही छनक कानुन लागू गर्न त सकिन्छ नि, अरू अरू नभए पनि।
अङ्ग्रेजी एउटा उखान छ रविन्द्रजी, मर्निङ सोच द डे भन्छ। बिहानीले बिहानीले सम्पूर्ण दिनको सङ्केत गर्दछ, सारा दिन कसरी होला भन्ने कुरा सङ्केत गर्छ भनेर भनिन्छ। कति न कति हाम्रो सन्दर्भमा म असन्तुष्ट छैन। म के छ भने मैले यसको बारेमा यो गणतन्त्रको बारेमा नकारात्मक कुरा पनि गरेको होइन, तर मैले पछिल्ला तिनवटा जुन यो मैले तपाईँलाई उदाहरण दिएँ, यो तिनवटा उदाहरणका सन्दर्भमा के छ भने कतै न कतै आम नेपालीको रहेछ मैले जेसुकै पनि सोच्न बाध्य हुने स्थिति चाहिँ आफै हामीले पायौँ के त। भोकभोकै एउटा एउटा नेपाली थियो, भोकभोकै सीमा नाकामा मृत्यु हुन्छ भन्दाखेरि हामीले सोच्न बाध्य हुने कि नहुने, एउटा 13 वर्षे बालिकाले के अरे यो गणतन्त्र यो गणतन्त्रमा न्याय पाउने कि नपाउने, यो यो रुकुम यो जाजरकोटका 6 जना युवा जो रुकुम गएका थिए उनीहरूले के छ भने जातीय विभेदमा परेर यो शरीर बाँधेर भेरीमा भेरीमा के छ भन्दाखेरि उनलाई बगाइयो, उनले मृत्यु गर्न बाध्य मृत्यु वर्ण गरेर बाध्य हुनु पऱ्यो। यस्तो खाला यस्तो खालको कुराहरूको अन्त हुने कि नहुने, मलाई लाग्छ यी सबै के छ भन्दाखेरि हामीले देखेको कुरा हो। त्यसरी के छ भन्दा केही दिन पहिला यो यो कोरोनाको सन्दर्भमा आफ्नो देश आउनका लागि महाकाली नदीमा पौडी खेलेर आउनुपर्ने र त्यस्तो व्यक्तिलाई के छ भन्दाखेरि यो लुगा खोलेर सरयाम किरा बजार घुमाउने जुन स्थितिहरू यस्ता केही उदाहरणहरू छन् जसले गर्दाखेरि कतै न कतै के छ भने कस्तो घोच्छ आफै भनाएको तापहरू के छ भने ल अनि अर्डर खोइ त, नीति खोइ त, कार्यक्रम खोइ त। आज संयोगले हामी कुरा गरिरहेका छौँ, आज सरकारको के छ भन्दाखेरि बजेट यो सङ्घीय सरकारले संसदमा बजेट पारित बजेट प्रस्ताव गर्ने दिन पनि हो होइन। मलाई लाग्छ यस्ता खालका कुराहरूलाई खोइ सम्बोधन गर्न सकिएको त अहिलेसम्म होइन, खोइ सम्बोधन गर्न सकिएको भनेको यो नीति नियमहरू भन्दा पनि यो शान्त सुखाए जस्ता कुराहरू चाहिँ बढी भएकी जस्तो लाग्छ मलाई। त्यसको अर्थ फेरि पनि म के भन्छु भन्दा यो गणतन्त्र निश्चित रूपमा पनि गणतन्त्रले आम व्यक्तिलाई एउटा सोच्न अभिप्रेरणा प्रदान गरेको छ, हाम्रो विगतलाई सम्झिन अभिप्रेरणा प्रदान गरेको छ। हिजो जुन अवस्थामा हामी थियौँ आज त्यो अवस्था निश्चित रूपमा पनि हिजोको अवस्थाभन्दा केही न केही त फरक त होला, तर हामीले सोचेको जस्तो अवस्था खोइ त भन्ने खालको कुरा
हामी गणतन्त्रमा छौँ भन्ने एउटा होप बाहेक मानिसमा धेरै चिज छैन। जस्तो शासकहरू हिजो जसरी एकजना शासकलाई हटाएर धेरै जनताको हातमा ल्यायौँ शासन भनियो, राजालाई हटाएर जनताको हातमा शासन ल्यायौँ भनियो, एउटा सम्भ्रान्त परिवारबाट जनताको हातमा शासन ल्यायौँ भनियो, तर अहिले जो शासन गर्दैछन् र गणतन्त्र पछिका समयमा पनि शासनमा जो पुगे उनीहरूको हरकत पनि राजाको भन्दा कम भएन, अझ बढी भयो, जनताका लागि भन्दा पनि व्यक्तिका लागि राजनीति गरे भन्ने यो अहिले आम रूपमा गुनासो बढेको छ। र गणतन्त्र कार्यान्वयनको सन्दर्भमा पनि त्यही छ, शासनमा बस्ने व्यक्तिहरू पुग्ने व्यक्तिहरू पनि त्यही, नियम कानुन ऐनहरू पालना गर्ने गराउने व्यक्तिहरू पनि त्यही हालतमा भएपछि गणतन्त्रको औचित्य के त भनेर प्रश्न मानिसले आम रूपमा उठाउन थालिसकेका छन्।
निश्चित रूपमा यो के छ भने शक्ति केन्द्रहरूप्रतिको असहमति हो, राजनीति नेपाली राजनीतिप्रतिको असहमति हो। यो वास्तवमा मलाई सोध्नुहुन्छ भन्दाखेरि आम जनता जुन टिकाटेपनि विश्लेषण हामी अहिले गरिरहेका छौँ त्यो भनेको यो यो खास व्यवस्थाप्रतिको असन्तुष्टि होइन, व्यवस्थाप्रतिको यो असहमति होइन,
यो व्यवस्थालाई कार्यान्वयन गर्ने व्यक्तिहरूप्रति संस्थाहरूप्रति असन्तुष्टि भयो,
यो चाहिँ व्यक्तिहरूप्रतिको सत्तामा गए होइन, यो यो व्यक्ति व्यक्तिको परिवृत्तिप्रतिको के छ भने टिका टिप्पणी भयो, असहमति भयो, यो नीति त्यो नीति नियम कार्यान्वयनको के छ भने सन्दर्भमा के छ भन्दाखेरि असहमति भयो, हाम्रा यो नेपालको पछिल्लो राजनीतिप्रति असहमति भयो होइन, यस्ता खालका केही कुरा त्यसले के छ भनेदेखि जसले गर्दा यो देशलाई सही ट्र्याकमा ल्याउनलाई अझै आवश्यक छ, उनीहरूको अझै भूमिका जरुरी छ भन्ने खालको कुरा देखिएको छ। अब अहिले के छ भन्दाखेरि को त जुन अहिलेको अवस्थाको लागि को जिम्मेवार छ होइन, अहिले के छ अर्थतन्त्र के छ भन्दाखेरि नकारात्मक हुने स्थिति छ, अर्थमन्त्रीले परीक्षण गर्नुभए अनुसार चाहिँ 2.3 आर्थिक वृद्धि दर होला जस्तो उहाँले परीक्षण गर्नुभएको छ, त्यो पनि परीक्षण मात्रै हो भनेको तात्पर्य त ठिक छ, अहिले कोरोनाको लागि के छ कोरोनालाई जिम्मेवार बनाइएला आफ्नो ठाउँमा छ, तर यो कोरोना व्यवस्थापन पनि त हामीले गर्न सकेनौँ नि होइन, कोरोनाको व्यवस्थापनले पनि हामीले गर्न सकेनौँ, कोरोनाका साइड इफेक्टहरू बाई प्रडक्टहरूको कुरा त अहिले हामी सोचेकै छैनौँ। भनेको तात्पर्य के छ भन्दाखेरि अहिलेको अवस्थामा हामी सम्पूर्ण ढङ्गले शासन सञ्चालनमा कति असफल भइरहेको हो कि शासन सञ्चालन गर्न नसकेको हो कि भन्ने जस्तो स्थिति पनि देखिएको छ, र यसको कारण दोष के छ भने यो राजनीतिक प्रणालीलाई राजनीतिक व्यवस्थालाई दिन खोजिन्छ भने यो गलत कुरा हो। गणतन्त्र आफैमा के छ भन्दाखेरि खराब व्यवस्था होइन, लोकतन्त्र आफैमा खराब व्यवस्था होइन, तर सत्ता सञ्चालकहरू जसरी प्रस्तुत भएका छन् त्यस आधारमा आम जनतामा के देखेको छ भन्दाखेरि बरु अहिलेको भन्दा त हिजै ठिक ठिक क्या हो भन्ने के छ भने आम व्यक्तिमा एउटा मत चाहिँ कतै न कतै उसको मनमा यस्ता खालका प्रश्नहरू उब्जिन्छन्। मलाई लाग्दछ यस्ता खालका मत यदि उब्जिएका छन्, यस्ता खालका विचार उब्जिएका छन् भने त्यो गणतन्त्रका लागि घातक हुन सक्दछ। मलाई जस्तो सत्ता सञ्चालकहरूले त्यो कुरा बुझ्नु जरुरी छ।
हजुर, अब यो सँगै अर्को कुरा पनि जोड्नु पर्यो, जस्तै राजाको लोकप्रियता, पूर्व राजा जो यो देशका अन्तिम राजा हुन्, हुन त यो राज्य व्यवस्थाले उनलाई पूर्व राजा भन्छ, सम्मान दिँदैन, उनका कतिपय एक्टिभिटिजहरूमा बन्देज लगाउने कोसिस गरिएको छ, विवादमा तान्ने कोसिस गरिन्छ, आउँछन् पनि आफै कहिलेकाहीँ विवादमा, र उनलाई बोल्न बन्देज लगाउने धम्की पनि शासकहरूले दिइरहेको अवस्था छ, तर उनीप्रति आम मानिसहरू अहिले पनि उनको प्रभावमा कुनै न कुनै खालले परेको, मन्दिरहरूमा उनी पुग्दाखेरि भिड लाग्ने गरेको, कतिपय ठाउँमा त राजा फेरि फर्केर आउँछन् भन्ने आश गरेर बसिरहेको अवस्था, आउनुपर्छ भनेर अहिले पनि कतिपय राजनीतिक दलले क्याम्पेन गरिरहेको अवस्था, यस्तो हुनुको पछाडि पनि अहिलेका शासकहरूको कमजोरी त होला नि।
एउटा के भने राजा हिजोसम्मको अवस्थामा राजतन्त्र थियो, 2063 राजाले के छ भन्दाखेरि शासन गरेको देशको 40 गरेको 40 राजतन्त्र रह्यो, निश्चित रूपमा पनि त्यो त्यस इलाका राज परिवारका सदस्यहरूमा त्यो खालको एउटा ह्याङओभर अझै पनि छ। हामी के छ भने पूर्व राजा हो र राज्यले पनि मानिदिएको छ, स्वीकार गरिदिएको छ, पूर्व राजा भनिदिएको छ र के छ भने करिगुडी सजेको सुरक्षा व्यवस्था, त्यो सुरक्षा कर्मीहरूको पनि व्यवस्था गरिदिएको छ। मलाई लाग्छ कहिलेकाहीँ मलाई प्रश्न गर्दा त्यो किन गर्नु पर्यो, त्यो एउटा खास व्यक्ति नै हो। राजतन्त्र सकिसकेपछि एउटा व्यक्ति पूर्व राजा भन्ने
कतै न कतै ठाउँ दिइएको जस्तो
कतै न कतै स्पेस दिएको छ। मलाई लाग्छ राज्यले यो स्पेस किन दिनु पर्यो, तर कतै न कतै गणतन्त्र कार्यान्वयनमा कन्फ्युजन म यता पनि देख्छु, यहाँ पनि देख्छु। मैले एकतिर हामी गणतन्त्रको कुरा गरिरहेका छौँ र त्यो गणतन्त्रमा के छ भन्दाखेरि एउटा हिजोको राजा जुन छ त्यो राजालाई हामीले स्पेस दिने प्रयास गरिरहेका छौँ। व्यक्तिलाई सम्मान दिने भन्ने कुरा त किन, एउटा व्यक्ति एउटा खास व्यक्तिलाई होइन त्यस्तो सम्मान किन दिनु पऱ्यो, प्रत्येक नेपालका प्रत्येक व्यक्तिलाई सम्मान, आफू सम्मानित हुनुपर्ने अवस्था, आफू सम्मानित हुनुपर्ने अवस्था किन सिर्जना हुन सकेन नेपालमा, होइन एउटा खास व्यक्ति के छ भन्दाखेरि 150 सुरक्षाकर्मी लिएर बस्छ, किन दलका नेताहरू किन पूर्व राजाको कुरा मात्र हामी किन गरिरहेका छौँ। आज के छ भने विभिन्न दलका नेताहरूले पनि तमाम सुरक्षाकर्मी लिएर काम गरिरहनु भएको छ, होइन उहाँहरूको के छ भने विशेष सेवा सुविधाहरू छन्। गणतन्त्रले यो कुराहरू स्वीकार गर्नु हुँदैन भन्ने जस्तो लाग्छ मलाई चाहिँ। त्यसले के छ भने यो सिद्धान्तको अवमूल्यन हो, त्यसले गणतन्त्रप्रति अलिकति दिन मान्छेमा शङ्का अथवा के अलिकति असहमति उत्पन्न भएको छ, त्यसका कारणहरू नै हुन् होइन। गणतन्त्रका नाममा यो के भने विभिन्न व्यक्तिहरूले यथावादी रूपमा राज्यका सेवा सुविधाहरू किन प्रयोग गर्ने, किन उनीहरू आफू मात्रै सम्मानित हुँ भनेर जबरजस्ती जनतालाई लाद्ने, किन आम जनता सम्मानित हुन नसकेको हो, किन त्यो वीरेन्द्र गुरु मैदा भन्ने व्यक्ति जतिमा मऱ्यो भन्ने कुराको प्रश्न किन नगर्ने, किन के छ भन्दाखेरि त्यो रुकुमका छजना रुकुमा छ मैदाको हत्या भयो भन्ने कुराको किन हाम्रा राजनीतिक दलका नेताहरूले किन नपोल्ने, यी खालका केही यस्ता कुराहरू छन् जसले के छ भन्दाखेरि प्रश्न उभिएको छ। अर्को कुरा, राजा पनि राजनीति गर्न खोजिरहेका छन् जस्तो लाग्छ मलाई। किन राजा के छ भन्दाखेरि यो लकडाउनको बेलामा किन उहाँ घुम्नु पऱ्यो, उहाँलाई थाहा थिएन लकडाउन छ भन्ने कुरो, होइन किन त्यति लामो समयसम्म जानु पऱ्यो उहाँनिर चाहिँ। यो हाम्रो देशबाट स्थिति के देख्यो भन्दाखेरि जबरजस्ती प्रिभिलेज खोज्ने, जबरजस्ती सुविधा खोज्ने प्रवृत्ति चाहिँ हाम्रो देशमा देखिएको छ। राजा पनि कतै न कतै राजनीति गर्ने मुडमा हुनुहुन्छ, ठिक छ। अब राजनीति गर्ने मुडमा हुन्छ भने राजनीतिक दल खोलेर गए भइगयो, राजनीतिक दलहरूको ती दलहरूमा समाहित गए भइगयो। अब अहिलेको अवस्थामा फेरि राजतन्त्र हुन्छ, मेरो परिवारबाट फेरि राजा हुन्छ भनेर कसैले सोध्छ भने त्यो चाहिँ गलत कुरा हो, ठिक छ। गणतन्त्र कार्यान्वयन कस्तो छ, गणतन्त्र कार्यान्वयनको अवस्था के छ, त्यो भनेको आम जनताको कुराकानी हो। तर एउटा कुरा निश्चित के छ भन्दाखेरि आज 12 अवस्थाभन्दा राम्रो चाहिँ हिजोको राजतन्त्रको अवस्था पटक्कै छँदै थिएन, त्यो कुरा त पक्कै एउटा पक्का कुरा हो।
तर आज 12 वर्ष बितिसकेको छ गणतन्त्र स्थापनाको 12 वर्ष बित्दाखेरि पनि राजाको नाममा बहस गर्नुपर्ने हिजोकै केन्द्रीकृत शासन प्रणाली ठिक थियो कि यो विकेन्द्रीकरणका नाममा चाहिँ धेरै मानिसलाई पाल्नुपर्ने बाहेक अरू खास उपलब्धि हासिल हुन सकेन भनेर पश्चाताप गर्नुपर्ने अवस्था त छ नि अहिले पनि
आज हामीले के छ भन्दाखेरि यो गणतन्त्र संहिता हुनैपर्छ र संहिता अङ्गन हुनैपर्छ भन्ने कुरा होइन. हामी कहाँ के छ भने गणतन्त्र पनि संहिता पनि विधि व्यवस्था छ हामी कहाँ चाहिँ. तर अहिले जुन एउटा स्थिति जुन उत्पन्न भइरहेको छ यहाँ धेरै व्यक्ति पाल्नुपर्ने भन्ने कुरा धेरै व्यक्ति पाल्नुपर्ने प्रश्न किन आउँछ. किन हामीले धेरै व्यक्ति यो हामीले आम जनताले तिरेको करबाट केही व्यक्तिले चाहिँ के छ भन्दाखेरि उपभोग गर्न हुने अनि त्यही कर तिरेका व्यक्तिहरू जो यदि सत्तामा आउन खोज्छन् शक्तिमा आउन खोज्छन् त्यसको विरोध हामी किन गरिरहेको छौँ. हामीले यो धेरै व्यक्तिलाई धेरै यो यो पटक पटक विभिन्न विभिन्न ठाउँ कुरा उठेको संहिता कार्यान्वयनका सन्दर्भमा चाहिँ धेरै व्यक्तिलाई पाल्नुपर्ने भने के हो त्यसको मैले बुझ्दिनँ कि त्यसको कुरा चाहिँ होइन. बरु हामीले भनौँ न हाम्रो के छ भने आर्थिक स्थिति सुधार गर्नमा हामीले सकिरहेका छैनौँ होइन. आर्थिक स्थितिलाई आर्थिक स्थितिलाई केन्द्रित गर्नलाई हामीले सकिरहेका छैनौँ. त्यो आर्थिक वृद्धि हामीले गर्न सकिरहेका छैनौँ. हाम्रो मुद्राको मूल्य बढाउने काम हामीले गर्न सकिरहेका छैनौँ. हामीले रोजगार वृद्धि गर्ने काम हामीले गर्न सकिरहेका छैनौँ. त्यो कुरा महत्त्वपूर्ण हो होइन. अब संहितामा सञ्चालन गर्नका लागि त मलाई लाग्छ पहिलाको तुलनामा हेर्नुहोस् त पहिला 4,000 बढी गाउँपालिका गाविसहरू थिए. अहिले त जम्मा कति छन् र 753 छन्. कहाँनिर घट्यो कहाँनिर बढ्यो त कहाँनिर भयो त. पहिला पनि त के छ भने गाउँ त्यो गाविसको अध्यक्ष त पहिला पनि थिए होला गाविसको उपाध्यक्ष पहिला पनि थिए नगरपालिकाको अध्यक्ष पहिला पनि थिए. त्योभन्दा पहिला तपाईँको यो 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 गाउँ पञ्चायत थियो होइन नगर पञ्चायत थियो त्यहाँ पनि थिए भने त चाहे पनि हिजो 4,000 रहेको सङ्ख्यालाई झारेर आज 800-700 यो आज 753 ल्याइएको छ भने कहाँनिर धेरै मान्छे भयो त खर्च त हिजो पनि भइरहेको थियो त.
तर प्रदेश सभा प्रदेश सरकारहरूलाई चाहिँ अनुत्पादक रूपमै धेरै लगानी गरियो कि भन्ने चासो त छ.
हो यहाँ होला होइन प्रदेश सरकार एउटा नयाँ संरचना हो. प्रदेश सरकार के छ भने हाम्रा 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 लागि प्रदेश अत्यन्त नयाँ संरचना हो र वास्तवमा हेर्ने हो भन्दाखेरि अब विश्लेषण गर्ने बेला भयो. प्रदेशले काम गर्न न प्रदेशको संरचनाले काम गर्न नसकिरहेको हो वा प्रदेश संरचनाले काम गर्न नदिइएको हो. अब यो प्रश्न कहाँ गाह्रो छ. अहिले पनि हिजो नै मैले सुने अनुसार गए नेपालगञ्ज नगरपालिकाको बारेको निर्णय कसले गर्ने. नेपालगञ्जको स्थानीय तहले गर्ने कि 80 सिडिओ साथ सरुवा भएर जानुभएको छ उहाँले गर्ने. हिजोदेखि त्यहाँनिर कृषिजीवित क्षेत्रको कृषिजीवित क्षेत्र लागू गरियो. यो अधिकार कसको हो. स्थानीय सरकारको हो प्रदेश सरकारको हो या सङ्घ सरकारको हो. सङ्घ सरकार अहिले के देखिएको छ भने सिडिओ भनेका सङ्घ सरकार सङ्घीय सरकारको प्रतिनिधि हो. ती सङ्घीय सरकारले त्यो सङ्घीय सरकारले त्यहाँ के छ भन्दाखेरि निश्चित क्षेत्र या कर्फ्यू लगाउने काम गरिरहेको छ. मैले भन्न खोजेको सिद्धान्त त ठिक होला त्यो आवश्यक थियो होला त्यो गर्नुपर्ने थियो होला. तर यो ठाउँमा प्रदेश सरकारको स्पेस खोइ त यो निर्णयमा स्थानीय सरकारको स्पेस खोइ त होइन. भनेको तात्पर्य यस्ता धेरै सन्दर्भहरू छन् जहाँनिर के छ भन्दाखेरि सङ्घीय सरकारले आफ्नो हस्तक्षेपकारी भूमिका चाहिँ छोड्न खोजिरहेको छैन.
अहिले पनि अझ केही स्थानीय तहहरू अधिकांश भनौँ न स्थानीय तहहरू चाहिँ सङ्घीय सरकारकै कुनै निकाय हो कि जस्तो देखिने र प्रदेश सरकार चाहिँ छुट्टै कतैबाट आएको र उसले चाहिँ म यहाँ काम गर्छु है भनेर आग्रह गर्दाखेरि पनि स्पेस नपाएको अवस्था जस्तो कतिपय ठाउँमा देखिन्छ.
त्यसको कारण छ रविन्द्रजी अर्थ अहिले पनि देशको मूल भित्ति कोसँग छ सङ्घसँग छ. सङ्घीय अहिले पनि हाम्रो कर संरचना हामीले हेरौँ आज बजेट लागू होला आज बजेट प्रस्ताव हुन्छ त्यसपछि हामी त्यसमा हेरौँला. भनेको तात्पर्य के छ भन्दाखेरि देशको सङ्घीय सरकार काठमाडौँमा भएको सरकार चाहिँ देशमा सङ्घीयता कमजोर गराउनतर्फ अग्रसर छ जस्तो देखिएको छ. यो अवस्थाले आम जनतामा सङ्घीयताप्रति पनि वितृष्णा उत्पन्न भइरहेको छ र गणतन्त्रप्रति पनि कतै न कतै के छ भन्दाखेरि एउटा प्रश्न चिन्ह लाग्ने स्थिति उत्पन्न भएको छ जस्तो लाग्छ मलाई चाहिँ होइन. गाउँ 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 गएर हामी हेरौँ न हामीले किन यो बजेट के छ भन्दाखेरि केन्द्रले दिने बजेट केन्द्रले दिने पर्ने बजेट त्यो चाहिँ प्रदेश सरकारलाई दिए भइगयो नि. प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका स्थानीय तहहरूलाई जति आवश्यक छ त्यति दिन्छ नि बजेट त. तर त्यस्तो नगरेर हुन्छ के भन्दाखेरि सोझै सङ्घले नै स्थानीय तहलाई प्रोजेक्ट अनुदान दिन्छ र बिचको जुन छ संयन्त्र तपाईँको प्रदेशका त्यसलाई के छ भनेदेखि बाइपास गर्छ होइन भने त चाहिँ मलाई के लाग्दो छ भन्दाखेरि सम्पूर्ण क्रममा प्रदेश सरकारलाई बाइपास गर्ने काम प्रदेश सरकारलाई त्यो निष्क्रिय गराउने काम कतै न कतै भइरहेको अवस्था छ र त्यो अघि मैले एउटा उदाहरण अघि मैले सिद्धगाको मैले एउटा उदाहरण मात्रै दिएँ यस्ता थुप्रै ठाउँहरू छन् यस्ता थुप्रै जस्तै सरुवा बढुवाको कुरा यो बाबा प्रदेशमा तपाईँले कर्मचारी खटाइसकेपछि ती प्रदेशभित्र कर्मचारीको सरुवा गर्ने काम त प्रदेशलाई दिन सकियो नि त किन हामी राख्छौँ अधिनियम सङ्घीयमा हामी किन राखिरहेका छौँ एउटा स्थानीय तहको इन्जिनियर सरुवा गर्नका लागि किन सङ्घीय मन्त्रालय यो 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 सङ्घीय मन्त्रालय के छ भने त्यसमा चाहिँ सक्रिय हुन खोज्दछ
यसले चाहिँ सरकारलाई कर्मचारी परिचालनका लागि पनि टाउको दुखाइ पनि घट्ने अधिकार पनि बाँडफाँड हुने यो सबै कुरामा सहज हुन सक्थ्यो
भने त तात्पर्य के छ भने प्रदेश सरकारलाई जिम्मेवार बनाउनु पर्यो
हजुर अब हामी अन्ततिर छौँ एउटा फेरि म सुरुको प्रसङ्गमा जोडेँ जस्तो गणतन्त्र स्थापनाका लागि मिडियाहरूले फ्रन्ट रोलमा भएर काम गरेका थिए अधिकार कर्मी अधिकारवादी यो सबै जो नागरिक समाजसँग जोडिने व्यक्तिहरू र अहिले चाहिँ कोरोना भाइरसको महामारीकै बिचमा हामी गणतन्त्र दिवसका विषयमा कुराकानी गर्दछौँ गत वर्षदेखि सरकारले गणतन्त्र दिवसका अवसरमा दिइने सार्वजनिक विदा पनि कटौती गरेको छ यसले चाहिँ गणतन्त्र दिवसको सरकारले ओनरसिप लिन नचाहेको हो कि भन्ने पनि कतिपयले आशंकाहरू गरे यो एउटा पाटो रह्यो अर्को कुरा जस्तो गणतन्त्र दिवससँग नागरिकको अभिव्यक्ति स्वतन्त्रता त्यसमाथि पनि पत्रकारहरूको रिपोर्टिङको स्वतन्त्रताको चर्चा अझ बढी हुने गर्छ यसपटक चाहिँ कोरोना भाइरसको महामारीका बिचमा सरकारले पत्रकारहरूलाई समेत अहिलेको शासन सत्ताले पत्रकारलाई पनि कतै न कतै हाम्रा अवरोधकहरू बाधकहरू हुन् कि भनेर आशंका गर्ने गरेको जस्तो देखिन्छ आलोचकहरूलाई गाली गरेको जस्तो पाइन्छ यसमा के छ प्रतिक्रिया
देखिन्छ होइन त्यो छोडै छ नि त्यो त के छ अहिले मैले के भने मैले अघि मैले भन्न खोजेको कुरा हो सारको कुरा मैले आउँदाखेरि त्यो मैले के वर्तमान सरकार जो कि यो संहिता कार्यान्वयन गर्ने संहिता स्थापना भइसकेपछि संघीय सिद्धान्त अनुसारको पहिलो सरकार हो होइन यो सरकार यो सङ्घीय सरकारले कतै न कतै आफू एउटा खास विचारधाराबाट प्रभावित भएको सरकारको रूपमा आफूलाई यसले स्थापित गर्ने प्रयास गरिरहेको छ त्यो खास विचारधाराले लोकतान्त्रिक मूल्य मान्यता स्वीकार गर्दैन प्रेसको अधिकारलाई स्वीकार गर्दैन प्रेस स्वतन्त्रता स्वीकार गर्दैन विचार तथा अभिव्यक्ति स्वतन्त्रता स्वीकार गर्दैन र प्रत्यक्ष त्यो कुरा उसले भन्दा पनि भन्दैन किनभने त्यो लोकतन्त्रकै आवरणमा सरकारमा पुगेको छ र लोकतन्त्रको आवरणमा पुगेको एउटा खास विचार बोक्ने सरकार जो लोकतान्त्रिक विचार होइन त्यस्तो सरकारले लोकतन्त्रलाई सहयोग पुर्याउने तमाम खालका पत्रकारिताको कुरा मात्र होइन रविन्द्रजी पत्रकारिताको कुरा भयो त्यसै तपाईँको के छ भन्दाखेरि यो कानुन राज्यको कुरा भयो यो 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 नागरिक समाज सम्बन्धी कुरा भयो हामीलाई थाहा छ अहिले के छ भन्दाखेरि पत्रकारितासँग सम्बन्धित कानुनहरू त संशोधन गर्ने वा नयाँ निर्माण गर्ने काम त सरकारले गरेकै छ नियन्त्रणका नाममा त्यो नियमनका नाममा नियन्त्रण गर्ने उद्देश्य राखेर त्यसपछि गैर सरकारी संस्थाहरू त्यस्तो गैर सरकारी संस्थाहरूलाई नियन्त्रण गर्ने सोच राखेर सरकारले कानुनहरू ल्याइरहेको छ भनेको तात्पर्य के छ भने यो सरकारले कुनै पनि हालतमा कसैको सुझाव मन पराउँदैन कसैले आलोचना गरेको मन पराउँदैन कसैले कुनै पनि खालको के छ भन्दाखेरि यो क्रिया प्रतिक्रिया व्यक्त गर्छ भने त्यस्ता खालका कुराहरू मन पराउँदैन यो सबै अवस्थामा के देखिन्छ भन्दाखेरि लोकतन्त्र कमजोर हुँदैछ संहिता कमजोर हुँदैछ र अघि नै हामीले कुरा गऱ्यौँ संहिताको मूल कुरो के हो त लोकतान्त्रिक संहिताको हामी कुरा गरेका छौँ भने त्यसको मूल कुरो के हो भने विकेन्द्रीकरण हुनुपर्छ लोकतन्त्रले विकेन्द्रीकरणलाई के छ भन्दाखेरि आत्मसात गर्छ संहिता विकेन्द्रीकरणको मोडेल हो तर यो सरकार जुन विचारधाराबाट प्रभावित छ त्यो विचारधाराले केन्द्रीकरणलाई स्वीकार गर्दैन के अरे त्यो विकेन्द्रीकरणलाई स्वीकार गर्दैन होइन यसको अर्थ के हो त विकेन्द्रीकरणलाई स्वीकार नगर्नु भने त संहितालाई पनि स्वीकार नगर्नु हो त्यसैले संहितालाई सायद डेलिभरेटली कमजोर बनाउने काम चाहिँ सरकारबाट भइरहेको छ निश्चित रूपमा पनि प्रेस त्यसकै उदाहरण हो आम व्यक्ति के छ भन्दाखेरि पछाडि भइरहेका छन् आज कसैले यो सामाजिक सञ्जालमा आफ्नो विचार स्वतन्त्र रूपले व्यक्त गर्नलाई डर मानिरहेको अवस्था छ कहीँ साइबर थानी लगाएर कसैले मलाई भित्रमा पारिदिन्छ कि भन्ने जस्तो स्थिति हुन्छ होइन यस्ता खालका तमाम स्थिति के हुन्छ यो चाहिँ आलोचनाविहीन अवस्था निर्माण गर्ने जुन अवस्था छ यसले संहिता कार्यान्वयनमा लोकतन्त्र कार्यान्वयनमा र गणतन्त्र कार्यान्वयनमा निश्चित रूपमा पनि समस्या
हजुर हस् यो महत्त्वपूर्ण विचार र समयका लागि धन्यवाद
धेरै धेरै धन्यवाद
हस् हुनुहुन्थ्यो सिनियर पत्रकार धर्मेन्द्र झा गणतन्त्र स्थापनामा पत्रकारको रोल के थियो अहिले गणतन्त्र कार्यान्वयन हुँदाखेरि चाहिँ कतिको प्रभावकारी रूपमा हुन सकिरहेको छ यिनै सन्दर्भहरूमा रहेर आज गणतन्त्र दिवसका अवसरमा हामीले कुराकानी गर्यौँ यो कुराकानीसँगै आजका लागि द न्युज प्लस कार्यक्रमको समय सकिएको छ प्राविधिक साथी सम्यक नेपाललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु नमस्कार।